أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته الحمد لله رب العالمين اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہمیں ایک بار پھر موقع دیا کہ ہم قرآن پاک کے قریب آئیں اور اس میں سے اپنے لیے عمل کی بات لیں. سفر تو یہ بڑا مختصر سا ہے لیکن فائدہ مند بہت ہے. اللہ کرے کہ ہمیں اس کلام کی اس طرح سمجھ آنے لگے جیسے ہم اپنے بچوں کو سمجھتے ہیں. یعرفونہ کما یعرفونہ بناہم. جتنا زیادہ قرآن پاک کے ساتھ وقت گزاریں گے آپ کو اتنی اس سے محبت ہوگی. جیسے جس بچے کو جتنا ٹیک کیئر کرے ماں اس سے اتنا قرب محسوس ہوتا ہے. جس رشتے میں قربت ہوتی ہے اس میں پیار بھی ہونے لگتا ہے. ہم نے دور دور سے اس سے تعلق رکھا رسمی رواجی قسم کا, اب آپ کو یہ اپنا لگے گا. صبح میں اگر آپ دورہ قرآن سن رہے ہیں اور شام کو پیغام قرآن, تو میں کہہ سکتی ہوں کہ وہ فہم کے راستے کھلیں گے جو شاید اس سے پہلے نہ کھلے ہوں. بظاہر ہم اپنے آپ کو انڈر ایسٹیمیٹ کرتے ہیں یا اوور ایسٹیمیٹ کرتے ہیں. جی ہمیں سب آتا ہے, یا دوسری بات ہمیں کچھ نہیں آتا, ہم کر نہیں سکتے, ہمارے پاس وقت نہیں ہے. حالانکہ میرا اپنا تجربہ ہے کہ جتنا آپ اس کتاب کو وقت دیتے ہیں یہ آپ کو اتنا فہم اور سمجھ بوجھ دیتی ہے. تو آج ہم 27 پارہ کریں گے پیغام قرآن میں, اور یہ سب کچھ کرنا کرانا آپ کو مجھے کس چیز کی طرف لے کے چل رہا ہے کہ جب ہم اس کتاب کے ساتھ اس طریقے سے بار بار کی تہیں لگائیں تو ہمارا اس قرآن کے ساتھ تعلق خوبصورت سے خوبصورتر ہو جائے. اب چونکہ آگے صورتیں چھوٹی ہیں اور ظاہری بات ہے کہ ہر صورت کے شروع آخر میں کچھ نہ کچھ تو سمجھنے کا ہوتا ہے, تو ہم وہی کریں گے کہ ڈائریکٹ صورت کے مضامین پہ چلیں گے اور پھر اس میں سے ہدایت والی آیتوں کے نمبر نوٹ کریں گے, کیونکہ بہت ساری آیتیں ہم نے نوٹ کر لی ہیں. اور یہ اب آپ کا ہوم ورک ہوا کرے گا کہ آپ نے پھر پارہ کھول کر اس صورت میں جو مضمون جہاں ڈسکس ہوگا اس کے نمبرز خود نوٹ کرنے, کیونکہ ماشاء اللہ آپ گرون اپ ہو گئے. شروع میں آپ کو کچھ دن ڈوز اینڈ ڈونٹس بھی دیے گئے, اور اسی طرح پہلے پوری صورت کا ویو دیا گیا, پھر آیتوں کا کلوز سرکٹ دیا گیا, تو وہ آپ کے بچپنے کے دن تھے. اب ہمارے انشاءاللہ اس کتاب کے قربت کے دن ہیں. تو سورت زاریات کے مضامین کو اگر ہم دیکھیں تو بات پیچھے سے شروع ہو چکی تھی کہ سورت کا بڑا حصہ آخرت کے موضوع پہ مشتمل ہے, اور حقیقت ہے کہ عقیدہ آخرت کو پختہ کر دیں تو بہت ساری خامیاں تو کمیاں بیشیاں خود بخود دور ہونے لگتی ہے. سورت کے آخر میں توحید کی دعوت پیش کی جاتی ہے. یہی دو تین بڑے بڑے کام ہیں جو آپ نے میں نے اپنے اوپر کرنے ہیں. خود کو یقین دلا لیجئے کہ میری موت کا وقت قریب ہے, اور جب آئے گی تو میں ایک لمحے کے لیے بھی در نہیں چھوڑی جاؤں گی. اور جب دل میں اللہ کی محبت اور اس کی توحید آ جاتی ہے تو پھر راستے آسان ہوتے ہیں. پھر اسی طرح اس چیز سے وارن کیا گیا کہ انبیاء کرام کی بات نہ ماننا اور اپنے جاہلانہ تصورات پہ ہی اصرار کرتے رہنا ہمیشہ تباہ کن ثابت ہوتا ہے. یعنی لوگ ٹبننس کا جب اظہار کریں اور اپنے باپ دادا کے طریقوں پہ ہی جمے رہیں جو کل تک کر رہے تھے بس وہی کرنا ہے, تو یاد رکھیے ایسے لوگ حق پرست نہیں ہوتے. پھر علم کے بغیر محض قیاسات کی بنیاد پہ کوئی عقیدہ بنا لینا یہ ایک حماقت ہے. یاد رکھیے میں خود ہی سوچ لوں کہ میں نے فرسٹ آنا ہے, کچھ بھی نہ پڑھوں تو میں آ جاؤں گی. سوچیے آنا چاہیے مجھے فرسٹ. آپ خود سے بیٹھے ہوئے اور آپ کہتے ہیں آج رات کو فلاں کے گھر کھانے پہ جانا ہے, اس نے بلایا ہی نہیں, آپ نے اس کو بتایا بھی نہیں کہ آپ کو جانا چاہیے نہیں جانا چاہیے. تو بعض لوگ پچھلے خیالات سے جان نہیں چھڑاتے, تبھی تو پھر اگلی چیزوں کی خیر وہ لے نہیں پاتے. کچھ بچیاں ہیں شادی ہو کے جاتی ہیں, سسرال کا ماحول اپنے میکے کے ماحول سے اچھا ہوتا ہے, پڑھے لکھے ہو سکتے ہیں, سپیسیفیکیٹڈ ہیں, کچھ خاندانی تاثرات ہیں, کچھ تربیت کا اثر ہے, وہ اپنی بات نہیں چھوڑتی, وہ پرانی باتیں. یعنی ایک آرٹیکل بھی پڑھا تھا تو اس میں بھی کچھ اسی قسم کا ایک شخص نے اپنا قصہ بیان کیا ہوا تھا. اسی طرح ایک اس طرح کے لوگ اپنے مسائل بھی پوچھتے ہیں. تو ایک شخص بہت پڑھا لکھا تھا, کہتا میری اپنی بیوی سے صرف اس لیے نہیں بنتی کہ یہ آج تک بھی وہ اپنے دیہاتی طور طریقے نہیں چھوڑ پا رہی, تو مجھے شرم آتی ہے اس کو کسی جگہ پیش کرتے ہوئے یا یہ بتاتے ہوئے یہ میری بیوی ہے. بات کے انداز میں, کھانے پینے میں چپ چپ کرنا, اور اس طرح جوتا پہننا, اور اس طرح کی باتیں. تو یاد رکھیے پچھلوں کو چھوڑیے, پچھلی غلط چیزیں چھوڑیں گے تو اگلی نہیں ملیں گی, فطرت کا یہ اصول ہے. پرانی مشین بھی گھر میں اور نئی بھی لے آئیں, اور نئی پیک رہنے دیں, خراب نہ ہو جائے, پرانی پہ کام کرتے رہیں, تو یہ ہمیشہ انسان کے لیے نقصان دہ ہوتا ہے. پھر اسی طرح علم کے بغیر محض قیاسات کی بنا پر کوئی عقیدہ بنا لینا ایک تباہ کن حماقت ہے. قیاس کیا ہوتا ہے؟ میں یہاں بیٹھی ہوں, میں کہتی ہوں کہ میرا خیال ہے کہ میری ٹکٹ بک ہو گئی ہے سعودی عرب کی, یہ میرا قیاس ہے. ٹکٹ کی طرح دکھائیے, پتہ نہیں. ٹائم کیا جہاز کا, یہ نہیں پتہ. فلائٹ کیا نمبر کیا, پتہ نہیں. आप मुझे बताइए कि मुझे एयरपोर्ट पे जाना चाहिए और जाऊं एयरपोर्ट पे बिलफर्ज चली ही जाऊँ अपने शौक़ के ताकत तहत कि मुझे यकीन है कि मेरा सफ़र होगा। टिकट चेक पहले ही काउंटर पे रोक लेंगे जी, PNR नंबर प्लीज़, योर लास्ट नेम। वी कैंट से एनी थिंग, वी कूडेंट सी एनी थिंग हेयर। आपके लिए मेरा ख्याल है कि मैं हूँ। अपने इल्म की बुनियाद बनाइए, इल्म की दलील दीजिए। बस दफ़ा हम सिर्फ सुपरस्टिशियस चीज़ों को इल्म कह रहे होते हैं, हालांकि इल्म हकीकी से हम बहुत दूर होते हैं। फिर इसी तरह सही रास्ता ये है कि इंसान को जो इल्म अल्लाह ताला की तरफ से उसके नबी दे रहे हो उस पर संजीदगी से गौर करें। सबसे बड़ी ये बात है, जिन लोगों ने MBA कराम को नॉन सीरियस लिया, आप देख लीजिए कि आखिरकार फिर किसी भी ज़मीनी या आसमानी आफत से उनको ख़त्म कर दिया गया। ऐसे लोग ज़मीन का बोझ हैं, कुछ भी नहीं देंगे आपको, खा पी के आपका दुनिया से चले जाएंगे और इंसानियत के नफ़े के नहीं होंगे। तो वी नीड टू बी सीरियस। इल्म के साथ जब किसी को गैर संजीदा देखूँ तो जो मुझे गुस्सा आता है शायद ही किसी और बात पे आता हो, कि लोग इल्म को संजीदगी से नहीं लेते, खेल तमाशा बना के विदाउट एनी रूल्स एंड रेगुलेशंस और कोई लाइबिलिटी का एहसास भी ना हो। तो ऐसी चीज़ें फिर कह लीजिए कि लोगों की नज़रों में उस इल्म को भी ख़राब करती हैं। और सबसे बड़ी बात है जब ये दीन का इल्म हो, इल्ला माशाल्लाह। फिर आगे देखिए तौहीद की दावत। अल्लाह ताला ने तमाम इंसानों को दूसरों की बंदगी के लिए नहीं बल्कि अपनी बंदगी के लिए पैदा किया। अल्लाह ताला ने ये बात सूरह ज़ारियात में आपके मेरे सामने रख दी, वमा खलकतुल जिन्न वल इंसा इल्ला लियाबुदून। हमने तो आपको अपनी इबादत के लिए पैदा किया। अब अगर आपको इसका शौक़ है कि आपको ये बात समझ आए तो फिर आपको इसके लिए कोशिश करनी होगी। सीखिए बंदगी क्या है, ग़ुलामी क्या है। और अल्हम्दुलिल्लाह हम इस साल दार कुरान में ये सीरीज़ कर रहे हैं कि हमारे साथ इस्लाम के तकाजे के हैं। इंशाल्लाह 30th पारे में हमने इसको एक और एंगल से भी देखना है। सबको सब कुछ नहीं मिलता, उनको मिलता है जो पाने की कोशिश करते हैं, मन जद्दा वजदा। तो ये जो वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून की आयत है ना, 24 घंटे नमाज तो आप नहीं पढ़ सकते, रोज़ा भी नहीं रख सकते, फिर क्या कोड वर्ड है? कैसे आपका मेरा जीना मरना इबादत बन जाए? सुन्नतों के रंग में रंग लीजिए अपनी ज़िंदगी को, इंशाल्लाह आपकी ज़िंदगी इबादत की ज़िंदगी होगी। फिर अम्बिया कराम का जब भी मुकाबला किया गया किसी माकूल बुनियाद पर नहीं बल्कि ज़िद्द और हट धर्मी की बुनियाद पर था। वो कहते ना धान के पान, मैं ना मानूँ, ये रवैया था कौमों का। वरना अगर ये रवैया ना हो ना तो अल्लाह ऐसे लोगों को हिदायत दे देता। और अम्बिया कराम के साथ जो लोग मिले वो ऐसे ही लोग थे जो कहते थे इट्स ओके, कल तक जो था वो भी ठीक था, बाप दादा ने सिखा दिया, कारी साहब ने बता दिया, खाला जी ने बता दिया, अब हमें एक और अच्छी चीज़ कुरान सुन्नत की मिल रही, हदीस मौजूद है, दलील मौजूद है। करते हैं, कल तक की नमाज थी वही जो सीखी सिखाई किताबों में लिखी हुई, आज आप हदीस से बात करें तो ये ठीक ही होगा। तो ऐसे ही लोग फिर फ़ायदा उठाते हैं। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को हिदायत फरमाई गई कि आप इन सरकशों की तरफ इल्तफात ना करें और अपनी दावत और तस्कीर का काम किए रहें। इल्तफात क्या होता है? झुकना, इंक्लाइनेशन। क्योंकि अल्लाह के नबी जो दीन पेश कर रहे थे वो उनको बहुत ही अजीब लग रहा था। तो ऐसा शख्स फिर जब लोगों को देखता है कि उसकी दावत पे कोई लब्बैक नहीं कह रहा और उसकी कदर खानी नहीं हो रही तो फिर थोड़ा सा दिल में डाउट तो आता है कि ये क्या हो गया। तो अल्लाह ताला कहते हैं आप फिक्र नहीं करें, आप बिल्कुल सही कर रहे हैं, आपका काम इल्म वही की रोशनी में है। अब आप इनकी अगर मस्तियों और इनकी खरमस्तियों को देखेंगे तो आप दीन का काम नहीं कर सकेंगे। इससे क्या पता चलता है कि ख़ास हद तक लोगों का गम खाना चाहिए। जब लगे ना कि उनकी नासमझियों पे आपका अपना ही दम घुट रहा है और आप ही कहीं और निकल जाएंगे और सेहत ख़राब होगी, तबीयत पे बोझ जाएगा, तो फिर उनका गम छोड़ देना चाहिए, उनको उनके हाल पे छोड़ दें। अल्लाह ताला फिर उनसे खुद ब खुद काम लेगा। तो दाई ये दीन की एक लिमिट होती है, जैसे माँ बाप एक ख़ास हद तक ही समझाते हैं, फिर जब बच्चे अपनी करनी पे आते हैं तो फिर कहना चाहिए करें, फिर जाइए जाइए मौज कीजिए, फिर जब कोई नुकसान हुआ तो आ जाइएगा हमारे पास, हम खड़े हैं, हमारी ज़िंदगी में कोई कर लीजिए तजुर्बा मज़ीद। तो आपने ये जुमले माँ बाप के नाते से तो सुने ही होंगे। बिल्कुल इसी तरह से अपने आप को हमेशा इस चीज़ के साथ लिया करें कि जितना ज़्यादा आप इन सारी चीज़ों को लेकर चलेंगे उतना ज़्यादा अल्लाह ताला की रहमत भी होगी। फिर इसके बाद देखिए कि ये तो थी सूरत की चंद बुनियादी चीज़ें। इसके बाद अगर हम देखें तो हिदायत में जो आयत हमारे सामने है इस वक्त कि जिसमें से हमने अपने लिए गाइडलाइन लेनी है वो क्या है, सोचिए, जिंदगी आमद बराए बंदगी 56। वमा खलकतुल जिन्न वल इंसा इल्ला लियाबुदून, बड़ी मारूफ आयत है, बहुत सारे लोगों को यह आयत पता होती है और उनको ज़्यादा ही पता होती है जिनको नमाज़ें नहीं पढ़नी होती। اور لفظ عبادت کے ساتھ لوگ کہتے ہیں بستی نماز، روزہ، حج، زکوٰۃ. تو یاد رکھیے کہ زندگی برائے بندگی جو ہے نا، یہ ہماری زندگی میں ایسے نہیں ہے. اگر آپ کو میں دو تین جملوں میں اس بات کا پیغام دے سکوں نا تو میں خوش ہوں گی خود سے، کہ پہلے خود رب کے بندے بنو، بندگی رب، پھر دعوت برائے بندگی، دوسروں کو بندگی کی دعوت دیجئے، اور اس کے بعد بندگی کے قانون کو دنیا میں رائج کر دیجئے. یہ ہے آپ سے مجھ سے مطلوب. اللہ تعالیٰ ہمارے لیے اس بات کو آسان کر دے سمجھنا. سنتوں میں رنگیے، دعاؤں میں رنگیے، اپنی زندگی کو بہترین طریقے سے لے کر چلیے. آپ دیکھیے گا کہ اللہ کی رحمت سے آپ کا دل دماغ کھلے گا. اور پھر حالت نماز میں تو ہر وقت نہیں رہ سکتے، کیفیت نماز میں رہ کر بھی آپ عبادت کر سکتے ہیں. سنتوں کی روشنی میں کام کیجیے. صفائی نصف ایمان ہے. الطہور شطر الایمان. گھر صاف کر رہے ہیں نا، بندگی ہے آپ کی. اطعم الطعام. کھانا کھلائیے، گھر والوں کے لیے پکائیے، محنت کیجیے، بندگی میں ہیں آپ. فی سبیل اللہ وہ نہیں ہوتا جو صرف تلوار لے کر نکلے اور یا قلم پکڑ لے، وہ بھی تاجر فی سبیل اللہ جو رزق حلال کما کے لاتا ہے اپنے گھر میں. تو ہمارے دین میں بندگی کا تصور بہت خوبصورت ہے.